مومنین کو خوشخبری دینے کے بعد، ان کو تبشیر کے بعد، اب جو مشرکین ہیں ان کو جو ہے وہ ڈرایا جا رہا ہے، مشرکین کے لیے انذار ہے. کیا؟ قل انی نہیت ان اعبد الذین تدعون من دون اللہ قل لا اتبع اہواءکم قد دللت اذا وما انا من المهتدین. اللہ رب العزت جو ہیں وہ فرماتے ہیں کہ اے محمد صلی اللہ علیہ وسلم کہہ دیجئے. قل، قل کون کہے گا؟ رسول اللہ صلی اللہ علیہ وسلم. اور یہ آرڈر کا صیغہ ہے، اور جب بھی آپ دیکھیں کہ قل اور آگے بھی قل اور قل جب آئے تو اس کا یہ مطلب ہے کہ اہل مکہ کے کچھ مطالبات ہیں، ان کے کچھ سوالات ہیں، ان کے کچھ اعتراضات ہیں، اور ان کا جو ہے وہ جواب دیا جاتا ہے. کہہ دیجئے ان سے، یعنی وہ ہر وقت کچھ نہ کچھ بات آ کر کرتے ہیں، مذاق اڑاتے ہیں، کچھ مطالبات، کچھ نہ کچھ جو بھی ان کی باتیں ہیں. تو کل کہہ دیجئے انی نہیتو، کہ مجھے تو منع کر دیا گیا ہے. کس چیز سے اللہ تعالیٰ نے منع کر دیا؟ ان اعبد الذین تدعون من دون اللہ، کہ اے اہل مکہ تم اللہ کے سوا، اللہ کو چھوڑ کر جن کو پکارتے ہو، جن دوسرے خداؤں کو، بتوں کو، شریکوں کو اللہ کی خدائی میں شریک کرتے ہو، مجھے اس چیز سے منع کر دیا گیا کہ ان عابدا، کہ میں اس کی عبادت کروں. اصل میں عابدو تھا، ہے نا؟ تو یہ ان عابدا دال پر زبر کیسے آ گئی؟ ان کی وجہ سے، کہ مجھے منع کر دیا گیا ہے کہ اللہ کے سوا جن دوسروں کو تم پکارتے ہو ان کی بندگی کرنے سے، ان کے آگے جھکنے سے، ان سے اپنی حاجتیں مانگنے سے، ان کے سامنے اپنی ضروریات رکھنے سے مجھے اللہ رب العزت نے منع کر دیا ہے. تو پہلی چیز جو ہے یہ یہاں پر رسول اللہ کی زبان سے اس بات کا اعلان کر دیا گیا ہے کہ تم اللہ کے ساتھ شرک کرتے ہو، تم اللہ کا شریک ٹھہراتے ہو، اور اس شرک کی حمایت میں مجھ سے لڑتے ہو، تو اللہ تعالیٰ نے تو مجھے ان شریکوں کی عبادت سے روک ہی دیا ہے. تو کوئی امکان نہیں ہے اس بات کا کہ میں جو ہے وہ شرک کروں. دوسری بات جو ہے وہ کیا بات کہی گئی؟ قُلْ لَا أَتَّبِعُ أَهْوَاءَكُمْ، یعنی مجھے اس سے بھی منع کر دیا گیا ہے کہ میں تمہاری خواہشات کی پیروی کروں. کہہ دیجئے کہ لَا أَتَّبِعُ أَهْوَاءَكُمْ، کہ میں تمہاری خواہشات کی پیروی جو ہے وہ نہیں کروں گا، میں تمہارے خیالات جو ہے وہ اس کا اتباع نہیں کروں گا. اور آپ کو سورت کافرون بھی تو یاد ہے نا، ہے نا؟ تو اس کو بھی، اس میں کیا کہا گیا تھا؟ پوری سورت کے آخر میں کیا فرمایا؟ لَكُمْ دِينُكُمْ وَلِيَ دِينِ، کہ اگر تم دین ابراہیمی کو، اگر تم دین توحید کو قبول نہیں کرتے، تو پھر جو ہے اللہ رب العزت اس بات کا اعلان کرتے ہیں کہ آپ کہہ دیجئے کہ تمہارے لیے تمہارا دین اور پھر ہمارے لیے ہمارا دین، یعنی تمہارے بت اور تمہارے معبود، تمہاری دیوی اور دیوتا، ان کی پیروی جو ہے وہ نہیں کرنی. اور مکہ والوں کی یہ خواہش تھی نا، وہ کیا کہتے تھے کہ کم از کم، یعنی کچھ تم ہماری مانو، کچھ ہم تمہاری مانیں. کبھی کہتے تھے کہ ہمارے بتوں کو ہی برا نہ کہیں، کبھی کہتے تھے کہ بس اتنی تبدیلی کر دیجئے. تو اللہ رب العزت نے اس بات کا اعلان کر دیا کہ یہ بات جو ہے وہ نہیں ہو سکتی کہ تمہارے کسی بھی مطالبے کو جو ہے وہ مانا جائے. تو اور ویسے ان کی ویسے بھی بہت سی خواہشات تھی نا کہ کوئی معجزہ دکھائیں تو ایمان لائیں گے، پھر ہم جو ہے وہ کہنا مانیں گے. تو اللہ تعالیٰ نے کہہ دیا کہ میں تم آپ کہہ دیجئے کہ میں تمہاری خواہشات کی پیروی نہیں کروں گا. اور ساتھ ہی کیا اعلان کیا؟ قَدْ دَلَلْتُ اِذَهُ وَمَا أَنَا مِنَ الْمُحْتَدِينَ، کہ اگر، یعنی میں نے شرک کیا، اگر توحید کو چھوڑا، اگر میں نے کچھ بھی کمپرومائز کر لیا، اگر میں نے تمہاری خواہشات کی پوجا کر لی، تو پھر کیا ہے؟ پھر تو میں گمراہ ہو جاؤں گا. گویا ایسا ہے میں تو گمراہ ہو گیا، اذن اس وقت میں راہ راست پانے والوں میں سے نہیں رہوں گا، یعنی اس وقت جو ہے میں ہدایت اختیار کرنے والوں لوگوں میں سے جو ہے وہ نہیں رہوں گا. تو مطلب کیا ہے کہ میں تو نبی، پیغمبر اور ایک کام کی ابتدا کرنے والا، لوگوں کو نیکی کی طرف بلانے والا، اور اگر میں خود ہی بھٹک گیا تو ہدایت کا بیج دنیا میں کہاں رہ سکتا ہے؟ یعنی ہدایت کا بیج ہی ختم ہو جائے گا. جب بیج ہی نہیں ہوگا تو روٹس اور برانچز اور ٹریز اور پھر گارڈن اور گلشن اور باغ جو ہیں، توحید کے اور عمل صالح کے جو ہیں وہ کیسے تیار ہوں گے. تو یہاں پر جو ہے جس کی طرف اشارہ کیا جا رہا ہے وہ یہ ہے کہ اصل بات یہ ہے کہ ایک اللہ کی عبادت کرنی ہے اور تمہاری خواہشات کے مطابق غیر اللہ کی عبادت شروع نہیں کی جا سکتی, اور اگر کی تو پھر کیا ہے, یہ تو بہت بڑی گمراہی ہے. اور اگر نبی گمراہی میں مبتلا ہو جائے تو پھر مسلمانوں کی بہت بڑی تعداد اور ساری دنیا جو ہے وہ گمراہی میں مبتلا ہو جائے گی. سمجھ آگی بات کی؟ تو اس لیے ایک نبی کا جو مقام ہے یہ بہت اونچا مقام ہے. سمجھ آگی بات کی؟ وہ یہ وہی والی بات ہے کہ ایک عالم کی خطا ایک عالم کی خطا ہے. ایک عالم یعنی ایک سکولر اگر غلطی کرتا ہے تو پھر دنیا غلطی کرتی ہے. اسی طرح ایک دائی جو دعویٰ کرنے والا ہے اگر وہ غلطی کرے گا وہ گناہ کرے گا تو بہت سے لوگ اس کو دیکھ کر جو ہے وہ گناہ کریں گے, ہے نا. اسی طرح اگر آج مسلمان جو کلمہ پڑھ چکے ہیں وہ کلمہ پڑھنے کے بعد جو ہے وہ ایک اچھی زندگی ایک مسلمان ہونے والی اور اسلام کی زندگی نہیں گزارتے تو پھر بہت سے لوگ جو ہے وہ دین سے دور ہو جائیں گے. تو کیا کرنا چاہیے کہ اس بات پر بہت سنجیدہ ہونا چاہیے کہ قد دللت اذا وما انا من المعتدین, کہ امت مسلمہ کا ہر فرد یہاں پہ مخاطب ہے کہ اے مسلمانوں تمہاری بھی وہی ذمہ داری بنتی ہے جو رسول اللہ صلی اللہ علیہ وسلم کی بنتی ہے. اس میں سے پہلی چیز یہ کہ توحید کو چھوڑ کر شرک اختیار نہیں کرنا. دوسری بات یہ کہ اگر رسول اللہ کو کافروں کی خواہشوں کی پوجا نہیں کرنی تھی تو ان کی خواہشات کو پورا نہیں کرنا تھا تو کیا امت مسلمہ آج مسلمانوں کی خواہشات کو جو دین سے ہٹ کر ہیں ان کو پورا کر سکتی ہے, یا ہر مسلمان اپنی وشز کو اپنی خواہشات کو پورا کر سکتا ہے جو دین سے ہٹ کر ہے؟ بتائیے. جیسے بعض لوگ یہ سمجھتے ہیں کہ یعنی یہ جو چیٹنگ کرنا ہے یا یہ کہ دوسرے لوگوں سے دوستی کرنا ہے یا گرل فرینڈ اور بوائے فرینڈ کا جو تصور ہے, لوگ کہتے ہیں کافروں سے تو نہیں کریں گرل فرینڈ بوائے فرینڈ, لیکن یہ ہے کہ مسلمان لڑکیاں لڑکے آپس میں کر سکتے ہیں, ہے نا. کیا بتائیں, ایسا کر سکتے ہیں؟ یعنی مسلمانوں کو تو اور زیادہ دور رہنا چاہیے, لیکن یعنی لوگ کیا سمجھتے ہیں کہ اگر کافروں کے ساتھ رہ رہے ہیں ہاں پھر تو ٹھیک ہے ان سے دور ہیں چونکہ یہ کافر ہیں, لیکن جو مسلمانوں کے ساتھ رہ رہے ہیں تو پھر ہم ساری غلطیاں برائیاں گناہ جو ہے وہ کر سکتے ہیں. تو یہ بات جو ہے یہ ایسے نہیں ہے. تو یہاں پہ جو اصول بتایا جا رہا ہے وہ کیا ہے کہ کسی کی بھی خواہش کی پیروی نہیں کرنی جو خواہش ہے, ریئلٹی کی قرآن کی پیروی کرنی ہے, خواہش کافر کی ہو یا مسلمان کی ہو. دین سے ہٹ کر جو باتیں ہیں وہ مسلمانوں نے بنائی ہوئی ہیں وہ ہو یا پھر کافروں کی بنائی ہوئی ہیں, ان سب سے دور رہنا ہے, ہے نا. ڈھونڈنے والا ستاروں کی گزرگاہوں کا اپنے افکار کی دنیا میں سفر کر نہ سکا, جس نے سورج کی شعاؤں کو گرفتار کیا زندگی کی شب تاریخ سحر کر نہ سکا. یعنی ہم بہت ترقی اور ادھر ادھر کی باتیں کرتے ہیں لیکن افسوس کہ ہم صراط مستقیم سے مسلمان آج کا جو ہے نا وہ بھٹک گیا ہے. تو دوسروں کو کیسے راہیں دکھائے جبکہ آج کا مسلمان خود بھٹک رہا ہے؟ تو خود ٹھیک ہوگا تو پھر دوسروں کو جو ہے وہ راستہ بتائے گا نا. یعنی جو راستے پہ چلنے والا ہے, اے راہی تیری منزل کہاں ہے, تیری منزل کا نشان کہاں ہے؟ آج مسلمان کو اپنی منزل جو ہے نظر نہیں آ رہی, کھویا ہوا ہے اپنی منزل کو. اور منزل کیا ہے؟ صراط مستقیم ہے, ہدایت ہے, رب کی رضا ہے, توحید ہے, اور اس کو اختیار کرنا چاہیے. پھر ساتھ ہی فرمایا قل انی علی بینت من ربی وکذبتم بہ, کہ آپ کہہ دیجئے اے محمد صلی اللہ علیہ وسلم کہ میں تو اپنے رب کی طرف سے ایک بینہ پر ہوں. تو مفسرین کہتے ہیں کہ یہاں پر بینہ سے مراد جو ہے وہ قرآن مجید ہے, یعنی شریعت جو وحی کے ذریعے آپ پر نازل کی گئی جس میں توحید کو اولین حیثیت حاصل ہے. تو اے محمد صلی اللہ علیہ وسلم آپ کہہ دیجئے کہ میں اپنے رب کی طرف سے قرآن پر ہوں, میں اپنے رب کی طرف سے توحید پر ہوں, میں اپنے رب کی طرف سے دلیل روشن پر ہوں. جب تم بھی اور تم نے اس کا انکار کیا, کس کا انکار کیا؟ قرآن کا انکار کیا, تم نے توحید کا انکار کیا, تم نے اسلام کا شریعت کا جو ہے وہ انکار کر دیا, اور میں تو जो तौहीद है, जो कुरान है, उस पर हूं। तुमने उसको झुटला दिया है। मा इंदी मा तस्ताजिलू नबी, मेरे पास वो नहीं है जिसके लिए तुम जल्दी मचा रहे हो। और किसके लिए जल्दी मचाते थे अहले मक्का? वो कहते थे, मता हाजल वादो इन कुन तुम सादकीन, के वो अजाब कब आएगा जिसका तुम वादा करते हो। यानी हम तुमसे निशानियां मांगते हैं ईमान लाने के लिए, तुम निशानियां ला नहीं रहे, और फिर तुम कहते हो अजाब आ जाएगा, तो फिर अजाब क्यों नहीं आ जाता? तो अल्लाह ताला कहते हैं कि आप कह दीजिए कि मेरे पास जो है, यानी अजाब को लाना, अजाब को देना, अजाब का फैसला करना, ये मेरे पास है ही नहीं। मा इंदी, मेरे पास नहीं है। मा तस्ताजिलून अभी, जिसके लिए तुम जल्दी मचा रहे हो। यानी अल्लाह की तरफ से भेजा हुआ जो नबी है, जिसको उस वक्त लोग झुटला रहे थे, तो नबी को झुटलाने के नतीजे में अजाब आ जाए, ये नबी का फैसला नहीं है, बल्कि क्या है, ये अल्लाह का फैसला है। और अल्लाह कैसे है? इन इन इल हुक्मु इल्ला लिल्लाह, फैसले का सारा इख्तियार अल्लाह ही को है। यहाँ पर ये बात बताई जा रही है कि कायनात पर अल्लाह का हुक्म चलता है, तमाम मामलात अल्लाह के हाथ में हैं। इसलिए तुम चाहते हो कि जल्दी अल्लाह का अजाब आ जाए, तुम्हें नबी की सदाकत का या उसके झूठे होने का यकीन हो जाए, पता चल जाए, तो ये भी अल्लाह के इख्तियार में है। तो अगर अल्लाह चाहे तो वो तुम्हारी ख्वाहिश के मुताबिक जल्दी फैसला भेज दे, तुम्हें तबाह कर दे, तुम्हें मुतनब्बे कर दे, तुम्हें डरा दे, या तुम्हें मोहलत दे दे, तो ये तो उसकी हिकमत है। क्यों? इनिल हुक्मु इल्ला लिल्लाह, फैसले का सारा इख्तियार अल्लाह के पास है। यकुसुल हक्का व हुवा खैरुल फासिलीन, वही हक फैसले करता है। यानी किसी को फौरन मार दे, किसी को मोहलत दे दे, किसी को अजाब भेजे और डरा दे, तो जो भी फैसले हैं ये अल्लाह के फैसले हैं, और अल्लाह के फैसले जो हैं वो हक हैं। वहुवा खैरुल फासिलीन, और अल्लाह जो है वो बेहतरीन फैसले करने वाला है। तो इससे मुराद जो है वो क्या है कि यहाँ पर ये बात जो है वो बताई जा रही है, या कुसुल हक्का, कि अल्लाह हक बातें बयान करता है, बताता है, उन्हीं की पैरवी करता है, उन्हीं के पीछे चलता है, और अल्लाह जो फैसले करता है उसमें हक के मुताबिक करता है और हक की ही पैरवी करता है। तो ऐसा नहीं हो सकता कि अल्लाह ताला जो है, यानी नबी के चाहने पर फौरन अजाब भेज दे, बल्कि ये अल्लाह का फैसला है। नबी के इख्तियार में ये नहीं है कि किसी को खत्म कर दे और किसी को जो है वो मोहलत दे दे। फिर फरमाया, कुल लौ अन्न इंदी मा तस्तअजिलून बिही लकुदियल अमरु बैनी व बैनकुम वल्लाहु आलमु बिज़्ज़ालिमीन। कहत कहत अल्लाह रब्बुल ने फरमाया कि कह दीजिए कि अगर मेरे पास होता वो जिसके लिए तुम जल्दी मचा रहे हो, क्या चीज इससे मुराद है? अजाब। यानी वो अजाब जिसके लिए तुम जल्दी मचा रहे हो, अगर वो मेरे इख्तियार में होता या मेरे पास होता, लकोदियल अमरु बैनी व बैनकुम, तो मेरे और तुम्हारे दरमियान कब का फैसला कर दिया होता। यानी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है कि ये अजाब आपसे मांगते हैं, आप इनसे कह दीजिए कि अगर अजाब लाना जो है इसका फैसला करना रसूल के पास होता, मेरे इख्तियार में होता, तो कब का अजाब आ चुकता और कब के झगड़े खत्म हो जाते। तो असल मसला क्या है कि वल्लाहु आलमु बिज़्ज़ालिमीन, अल्लाह ज्यादा जानता है जुल्म करने वालों को, अल्लाह ज्यादा जानता है कि जालिमों के साथ क्या मामला करना चाहिए। शिर्क करने वाले, दीन इस्लाम को झुटलाने वाले, अल्लाह की आयात का मजाक उड़ाने वाले, तो अल्लाह को पता है कि कब इन पर जो है वो अजाब आएगा, और अल्लाह ज्यादा जानता है कि कब जो है तकसीब के नतीजे में जमीन में ये धंस जाएं या ऊपर से अजाब जो है वो नाजिल हो। तो यानी ईमान लाने वाले मुसीबतें झील रहे हैं और जिल्लतें सह रहे हैं, उनको गालियां दी जा रही हैं, वो पत्थर खा रहे हैं, लेकिन ये कि फिर भी अजाब का फैसला उनके इख्तियार में नहीं है। किसके इख्तियार में है? अल्लाह के इख्तियार में। और फिर मजीद जो है, यानी अल्लाह का इल्म अजली और लोहे महफूज जो है इसका जिक्र किया जा रहा है, अल्लाह ताला का तारुफ करवाया जा रहा है कि अल्लाह की जात जो है वो कैसी जात है। یعنی اللہ کا علم محیط کل ہے، ہر چیز پر اس کا احاطہ ہے اللہ کے علم کا، بڑا خوبصورت تعارف ہے. وَعِنْدَهُ مَفَاتِحُ الْغَيْبِ لَا يَعْلَمُهَا إِلَّا هُو، اسی کے پاس ہے غیب کے خزانے اور غیب کی کنجیاں، لَا يَعْلَمُهَا إِلَّا هُو، جنہیں اس کے سوا کوئی اور نہیں جانتا. تو اب جو ہے غیب سے مراد کیا ہے، یعنی غیب اندیکھی چیز کو کہتے ہیں، پوشیدہ چیز کو. اور آپ سورت بقرہ کی تشریح میں شروع کے لیکچر میں یہ پڑھ چکی ہیں کہ غیب سے مراد اللہ کی ذات، اس کی صفات، اس میں فرشتے بھی آتے ہیں، اس میں آخرت، قیامت، جنت، جہنم، اور یہ ساری ایسی چیزیں جو انسان اپنے حواس خمسہ سے چکھ نہیں سکتا، دیکھ نہیں سکتا، ٹچ نہیں کر سکتا، سونگ نہیں سکتا. تو غیب سے مراد ان تمام چیزوں پر جو ہے وہ ایمان ہے. تو یہاں بتایا جا رہا ہے کہ غیب کا علم جو ہے وہ صرف اللہ کے پاس ہے. اب عذاب بھی غیب کے علم میں سے ہے نا، کہ اللہ کب بھیجے گا، کس پر بھیجے گا اور کیسے بھیجے گا. تو بتایا جا رہا ہے کہ غیب کے تمام وسائل، تمام اس کے خزانے، تمام چابیاں اللہ کی قدرت میں ہیں، کوئی شخص نہیں جان سکتا. اگر کوئی شخص غیب جاننے کا دعویٰ کرے تو وہ جھوٹا ہے. اگر کوئی شخص اسی غیب کی خبر کی تصدیق کرے تو وہ جھوٹا ہے. اگر کوئی یہ شخص یقین رکھے کہ اس کے پاس غیب کا علم ہے تو وہ بھی برابر کا مجرم ہے. جو کہتا ہے کہ میرے پاس ہے اور جو یقین رکھتا ہے کہ اس کے پاس ہے، وہ تمام برابر کے مجرم ہیں. اسی میں آتا ہے کہ وہ لوگ جو کہتے ہیں کہ اس کا سٹار کیا ہے نا، ڈیٹ آف برتھ کے لحاظ سے سٹار، اور پھر یہ کہ یہ ویک اس کے لیے کیسا رہے گا. اسی طرح جو ہے نجوم کے پاس جانا، کسی کے پاس، اسی طرح کسی کو ہاتھ دکھانا، ستاروں کے چلنے سے یا ریت کے اوپر لکیریں بنا کر کچھ جو ہے وہ قیافے لگانا، یہ سب چیزیں جو ہیں وہ اس میں آتی ہیں. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جو شخص کسی عراف کے پاس جائے، یعنی غیب کی خبریں بتانے والے کے پاس، اور اس سے کچھ پوچھے، اس کی 40 دن تک نماز قبول نہیں ہوتی. یہ امام مسلم کی روایت ہے. لوگوں کو بڑا شوق ہوتا ہے کہ کبھی ایسے بعض لوگ کہتے ہیں کہ ہم ہاتھ دیکھنے والے ہیں، جگہ جگہ انہوں نے اپنی دکانیں جمائی ہوئی ہیں، اور لوگ کہتے ہیں ہم یقین نہیں رکھتے، بس ایسے ہی فن کے لیے دکھانے جا رہے ہیں، ایسے ہی بس پوچھ رہے ہیں، جسٹ فار جوک، ایسے جسٹ فار انفارمیشن. تو جو چیز ہے ہی غلط، پھر اس کا راستہ کیوں پوچھا جائے، پھر ان کے پاس کیوں جایا جائے، پھر ان کو ہاتھ کیوں دکھایا جائے. اسی طرح آپ صلی اللہ علیہ وسلم نے فرمایا جو شخص کسی کاہن کے پاس جا کر اس سے کچھ پوچھے، پھر اس کی تصدیق کرے، تو اس نے اس چیز سے کفر کیا جو رسول اللہ پر نازل ہوئی. اسی طرح حضرت عبداللہ بن عباس رضی اللہ عنہ کہتے ہیں آپ صلی اللہ علیہ وسلم نے فرمایا نجومی کاہن ہے اور کاہن جادوگر ہے اور جادوگر کافر ہے. یہ بخاری کی روایت ہے. پھر اسی طرح رسول اللہ صلی اللہ علیہ وسلم نے ایک موقع پر فرمایا کہ غیب کی کنجیاں 5 ہیں. یہاں پر ہے نا مفاتح الغیب، غیب کے خزانے اللہ کے پاس ہیں، کوئی اور نہیں جانتا. تو آپ نے کیا فرمایا کہ غیب کی کنجیاں 5 ہیں جنہیں اللہ ہی جانتا ہے. نمبر 1، قیامت کب آئے گی. نمبر 2، وہی بارش برساتا ہے. نمبر 3، اور وہی جانتا ہے کہ ارحام میں کیا کچھ ہوتا رہتا ہے، یعنی ماں کے پیٹوں میں کیا تغیر اور تبدیلی ہوتی رہتی ہے، یعنی لڑکا ہے، لڑکی ہے، کیسا ہے، یعنی ارحام پیٹ مراد ہے، کہ ارحام میں کیا کچھ تغیر ہوتا ہے. چوتھی چیز کیا ہے، نیز کوئی نہیں جانتا کہ وہ کل کو کیا کرے گا. اور پانچویں چیز کیا ہے، اور نہ ہی وہ یہ جانتا ہے وہ کس جگہ مرے گا. اللہ ان باتوں کو جاننے والا اور باخبر ہے. تو یہ بھی بخاری کی روایت ہے. تو یہاں پر ہمیں کیا بات پتہ چل رہی ہے کہ غیب کی جو خبریں ہیں وہ کس کے پاس ہیں، صرف اور صرف اللہ کے پاس ہیں. لا یعلمہا الا ہو، اور اللہ جو ہے کیا جانتا ہے، وہ یعلم ما فی البر والبحر، کہ اللہ تعالیٰ جو ہے وہ جانتا ہے کہ بحر اور بر میں جو ہے وہ کیا ہے. بحر اور بر جو ہے اس سے کیا مراد ہے، اس سے مراد جو ہے وہ پانی بھی ہے، اور اس سے مراد جو ہے وہ خشکی بھی ہے، یعنی زمین کے اوپر جو کچھ ہوتا ہے وہ بھی اللہ کے علم میں ہے، और पानी के अंदर, पानी की लहरों के अंदर जो कुछ भी होता है वो भी अल्लाह रब्बुल इज्जत के इल्म में है। दुनिया में से कोई नहीं जानता कि खुश्की में और तरी में क्या कुछ हो रहा है। अगर किसी को भी पता हो तो इतना ही मेरे सामने क्या है, पीछे का भी नहीं पता होता। घर की खबर नहीं है जो यहाँ बैठा है, जो गाड़ी में बैठा है उसको अपनी पिछले वाली गाड़ी की खबर नहीं है, अपने पीछे सड़क पर क्या हो रहा है उसकी खबर नहीं है, आगे क्या हो रहा है उसकी खबर नहीं है, है ना। तो हर शख्स को नहीं पता कि आगे पीछे दाएं बाएं ऊपर नीचे जो है वो क्या हो रहा है। तो ये जो इल्म है, ये जो खबर है, वो किसको पता है? सिर्फ और सिर्फ जो है वो अल्लाह रब्बुल इज्जत को पता है। अच्छा, फिर आप देखें कि क्या होता है कि यानी मजीद इसकी तफसीलात क्या है। वमा तस्कुतु मिन वरकतिन इल्ला यअलमुहा, कि जो पत्ता भी गिरता है मगर उसकी खबर उसी को है। इससे मुराद क्या है कि जो पत्ता भी गिरता है उसकी खबर उसी को है? इससे मुराद ये है कि दरख्त से जो पत्ता भी गिरता है, अब दरख्त के ऊपर जो पत्ते हैं, कौन सा पत्ता है जो कि खुश्क हो गया है, ड्राई हो रहा है, कौन सा पत्ता जो है वो ग्रीन है, उस खूब अच्छा नशो नुमा पा रहा है, और जो खुश्क हो रहा है, ड्राई हो रहा है, कब वो झड़ कर दरख्त से नीचे गिर जाएगा, ये अल्लाह को पता है, इंसानों को नहीं पता। आप देखें कितने दरख्त, कितनी उसकी टहनियां और कितने उसके ऊपर पत्ते, अल्लाह के सिवा कोई नहीं जानता ना। फिर दूसरी बात जो यहाँ पर है कि वला हब्बतिन फी ज़ुलुमातिल अर्द, कि जमीन के अंधेरों में जो दाना है कोई ऐसा नहीं कि उससे वो बाखबर ना हो। यानी ये किसको पता है? ये भी अल्लाह को पता है। यानी अब आप देखें कि जमीन की तहों में, ज़ुलुमातिल अर्द से मुराद जमीन के मुख्तलिफ स्टेप, जमीन के अंदर ऊपर नीचे के, यानी जमीन की तहों में जो दाने डाले जाते हैं। अब किसान जो दाने डालते हैं, दाने तो बहुत से होते हैं, कौन किस जगह पर है, किसको चिड़िया खा गई, कौन सड़ गए और गल गए, खराब हो गए, कौन से दाने, और कौन से जो हैं वो उसमें से बीज जो है वो बीज फलेगा फूलेगा और उससे दरख्त निकलेंगे। तो इसकी भी खबर जो है वो किसको है? सिर्फ और सिर्फ जो है वो अल्लाह को है। यानी दरख्त से गिरने वाला हर पत्ता, जमीन में दफन होने वाला हर दाना कौन जानता है? अल्लाह जानता है। वला रत बिन वला याबिसिन, यानी खुश्क है या फिर तर है, कोई चीज जो है वो खराब हो गई है या वो चीज जो है वो ठीक है। यानी अल्लाह ही खुश्की को जानता है, समंदरों को जानता है, खुश्की में भी जंगल हैं, आबादियां हैं, पहाड़ हैं, गारे हैं, दरख्त हैं, जड़ी बूटियां हैं, लातादाद मखलूकात हैं जो खुश्की पर रहती हैं, उनको अल्लाह जानता है, और समंदरों के अंदर भी जो मखलूकात हैं वो अल्लाह उनको जानता है। तो यानी बर और बाहर कह के सब कुछ आ गया। मजीद लेकिन उसकी तफसीलात बताई कि जिसमें पत्ता है, दाना है, फिर इसमें जो है वो जमीन को का जिक्र किया, और फिर खुश्की और तरीका दोबारा जिक्र किया, सारी वही बातें हैं। तो वो कहाँ पे हैं? इल्ला फी किताब मुबीन, के वो एक खुली किताब में जो है वो लिखी हुई हैं। तो यहाँ पर ये बात बताई जा रही है कि गैब के सारे जो उलूम हैं वो किताब मुबीन के अंदर सील्ड कर दिए गए हैं। इल्ला फी किताब मुबीन, तो गैब के उलूम के जो खजाने हैं वो सील्ड हैं एक किताब में, और उस किताब के तालों की चाबियां जो हैं वो सिर्फ अल्लाह के पास हैं। इसी मकाम पर हर चीज जो है वो अल्लाह ताला ने पहले लिख कर रखी है। और इस यानी वो कौन सी जगह है जहां पे सारे गैब की जो खबरें सील्ड करके रखी हैं? कुरान में इसको कभी तो अल्लाह ताला कहते हैं कि लोहे महफूज, सूरत 85 आयत नंबर 22, किसी जगह उसको उम्मुल किताब कहते हैं, सूरत 43 और आयत नंबर 4, किसी जगह अल्लाह ताला उसको इमामुल मुबीन कहते हैं, सूरत 26 आयत 127, किसी जगह उसको किताबुल मकनून कहते हैं, सूरत 56 आयत 78, और किसी जगह उसको किताब मुबीन कहा गया। ये कहाँ कहा किताब मुबीन? हाँ, यही सूरत अलानाम में कहा। तो ये जगह जो है ये गैब के खजानों के सिफाती नाम है। ये जो सारे नाम है ना, लोहे महफूज, उमुल किताब, इमाम मुबीन, किताब मकमून, اور کتاب و مبین، یعنی ایک ہی بات ہے کہ یہ ایسی چیز ہے، یہ کوئی ایسی جگہ ہے جہاں اللہ تعالیٰ نے اپنے سارے علوم کو جو ہے وہ جمع کر رکھا ہے، اور یہ علوم جو غیب کے علوم ہیں جس تک کوئی اور نہیں پہنچ سکتا، یہ صرف اور صرف جو ہے وہ اللہ کی ذات ہے جس کو پتا ہے. تو جس اللہ کو یہ پتا ہے کہ درخت سے پتا کون سا گرا، جس اللہ کو یہ پتا ہے کہ دانہ کون سا ہے جو زمین کی تہوں میں ہے، کون سے درخت بنے گا کون سے نہیں بنے گا، وہی اللہ تو ہے. وَهُوَ الَّذِي يَتَوَفَّاكُمْ بِاللَّيْلِ وَيَعْلَمُ مَا جَرَحْتُمْ بِالنَّهَارِ، وہی اللہ تو ہے جو رات کے وقت تمہاری روحیں قبض کر لیتا ہے، تمہیں موت دیتا ہے، اور کیا کرتا ہے دن کے وقت جو کچھ تم کرتے ہو اس کو تم جانتا ہے، اس کو وہ اللہ جو ہے وہ جانتا ہے. تو اس سے کیا مراد ہے؟ یعنی اللہ تعالیٰ کہہ رہے ہیں کہ وہ اللہ تمہیں، یعنی رات کے وقت تمہاری روحیں قبض کرتا ہے یعنی تمہیں موت دیتا ہے. مراد کیا ہے کہ نیند بھی چھوٹی موت ہے. میں نے آپ کو بتایا تھا نا کہ ایک جو ہے، جو ایک ہے موت، چھوٹی موت ہے صغرا، دوسری موت جو ہے وہ کون سی ہے؟ کبرا، بڑی موت ہے. تو جو نیند ہے وہ بھی موت کی بہن ہے، ہمیں حدیث سے پتا چلتا ہے. تو یہاں پر رات کے وقت جو تمہیں پورا پورا لے لیتا ہے، تمہاری روحیں قبض کرتا ہے، اس سے مراد کیا ہے؟ نیند ہے. کیونکہ رات کے وقت جب انسان سویا ہوا ہوتا ہے تو اس کو بھی قرآن وفات کہہ رہا ہے، کیونکہ اس کو ہوش نہیں ہوتی، وہ حواس میں نہیں اپنے میں ہوتا کہ کیا ہو رہا ہے، بے خبر ہوتا ہے گھر کے اندر کون آ رہا ہے کون جا رہا ہے، وہ بڑی گہری نیند میں ہوتا ہے. اس کا قلب، اس کا دماغ، اس کے جسم کے جو اعضاء ہیں وہ اس کا ساتھ چھوڑ دیتے ہیں اور کام نہیں اس طرح سے کرتے جیسے وہ دن میں کرتا ہے. تو اس اللہ کو خبر ہے، اور وہی اللہ تو ہے ما جرحتم بالنہار یعلم، یعنی وہ جانتا ہے کہ دن کی روشنی میں تم کیا کام کرتے ہو، یعنی دن کے وقت انسان کے اعمال کیا ہیں، اس کی کارکردگی کیا ہے، اس کے عمل کیا ہے. تو یہ بھی اللہ کو ہی پتا ہے. یعنی وہ روح کو جب جسم میں واپس بھیجتا ہے، نیند سے جب انسان بیدار ہوتا ہے، تو اس کی خبر بھی انسان کو، جو بھی انسان کرتا ہے کس کو خبر ہے؟ اللہ کو ہے. تو جو اللہ رات کے وقت نیند دیتا ہے، دن کے وقت تم کام کرتے ہو، وہی اللہ تو ہے. ثم یبعثکم فیہ، پھر وہ اللہ جو ہے وہ کیا کرے گا کہ وہ اللہ تمہیں واپس بھیج دیتا ہے. فیہ اس میں، کہاں واپس بھیج دیتا ہے؟ دن میں. یعنی دن کے وقت جو ہے روح اس کی جسم میں واپس آ جاتی ہے، یعنی کیا ہے کہ وہ ہوش و حواس میں آ جاتا ہے، وہ نیند سے بیدار ہوتا ہے. اور کیوں اللہ تعالیٰ اس کو بیدار کرتا ہے؟ لِيُقْضَى أَجَلٌ مُّسَمًّى، تاکہ وہ زندگی کی مقررہ مدت جو ہے اس کو پورا کر لے. تو اللہ تعالیٰ نے یہاں پر جو ہے بڑی ایک حقیقت پر دلیل دی ہے، استدلال کیا ہے کہ اللہ تعالیٰ رات کو نیند دیتا ہے دن کی روشنی میں، پھر انسان کو ہوش و حواس میں لاتا ہے، اس کو دوبارہ زندگی دیتا ہے تاکہ انسان اپنی مہلت کو پورا کرے. تو جو اللہ رات کو نیند اور دن کو دوبارہ زندگی دے سکتا ہے، وہی اللہ تو ہے. ثم الیہ مرجعکم، جس کی طرف تم لوٹ کر جاؤ گے، جس کی طرف تمہاری واپسی ہوگی. ثم ینبئکم بما کنتم تعملون، پھر وہ تم کو بتا دے گا کہ تم کیا عمل کرتے رہے. یعنی وہ اللہ جو ہے پھر خوب تمہیں بتائے گا، یعنی جب قیامت قائم ہوگی، جب موت کے وقت تمہاری روح قبض کر لی جائے گی، پھر دوبارہ روح واپس بھیج کر تمہیں قبروں سے اٹھایا جائے گا اور تمہارا حساب کتاب ہوگا. تو یہ جو آیتیں ہیں یہ بتاتی ہیں، دلیل ہے، یعنی نیند اور نیند کے بعد اٹھنا اس بات پر دلیل ہے کہ اگر اللہ چاہتا تو تمہیں اسی وقت مار دیتا، لیکن اللہ نے تمہیں پھر ایک مہلت وقت مقرر تک تمہیں زندگی دی. تو یہ اس بات کی دلیل ہے کہ وہ اللہ جو تمہیں نیند کے بعد زندگی دیتا ہے، وہ تمہیں مرنے کے بعد دوبارہ اٹھا کے کھڑا کرے گا جب تم قبروں میں ہوگے. یہ نہیں کہ تم مٹی میں رل مل جاؤ گے پھر تمہارا حساب کتاب نہیں ہوگا، نہیں، اللہ تم سے ضرور پوچھے گا، تمہارا حساب کتاب ہوگا. تو یہ جو آیت ہے نا، ثم الیہ مرجعکم ثم ینبئکم بما کنتم تعملون، آیت کا یہ حصہ بتاتا ہے کہ اے لوگوں، تمہارے اعمال کی نگرانی ہو رہی ہے، تم سے جو ہے وہ پوچھ کے کھچ جائے گی. اللہ تعالیٰ تم سے پوچھیں گے کہ تم نے دنیا میں جو ہے وہ کیا عمل کیے ہیں. تو آپ دیکھ لیجئے کہ یہ آیات جو ہیں یہ بتاتی ہیں کہ انسان کے تمام عمل ایسے ہیں جو کہ اللہ کے علم میں ہیں، ہے نا؟ یہی بات ہے، اس کو قرآن میں اللہ تعالیٰ کہتے ہیں، یعلم ما بین ایدیہم وما خلفہم ولا یحیطون بشیء من علمہ الا بما شاء. یہ کس کی میں نے پڑھا؟ آیت الکرسی کا حصہ پڑھا، یعنی ہر چیز جو ہے وہ اللہ کے علم میں ہے۔ پھر اسی کو اللہ تعالیٰ کہتے ہیں وَأَنَّ اللَّهَ قَدْ أَحَاطَ بِكُلِّ شَيْءٍ عِلْمًا، یعنی اللہ کو سب چیزوں کا علم ہے اور اللہ سب کچھ کر سکتے ہیں جو چاہے کریں۔ یہ اللہ تعالیٰ کی توحید ہے، یہ اللہ کی کبریائی ہے، یہ اللہ کی قدرت کا بیان ہے۔ تو پھر یہ آیتیں کیا کہتی ہیں کہ ہمیں اللہ کے پاس جانے کی تیاری کرنی چاہیے، اس اللہ سے ڈرنا چاہیے، اس کے ساتھ شرک نہیں کرنا چاہیے، اس کی بھیجی ہوئی کتاب پر ایمان لانا چاہیے، اس کو پڑھنا چاہیے، اس کے پڑھنے کے لیے وقت نکالنا چاہیے اور اپنی زندگی کے دھاروں کو قرآن کے مطابق ڈھال لینا چاہیے، اپنی زندگی کے زاویوں کو قرآن کے مطابق بدلنا چاہیے، اپنی سوچوں کے محور جو ہیں قرآن کے مطابق ڈھال لینے چاہیے، بدل لینے چاہیے۔ یعنی ہو نہیں سکتا کہ انسان جو ہے وہ شرک کرے، انکار کرے اور پھر قیامت کا انتظار کرے۔ اللہ تعالیٰ کہتے ہیں کہ جو کچھ دن رات میں ہوتا ہے وہ اس بات پر دلالت کرتا ہے کہ جو رب تمہیں نیند دیتا ہے، تمہیں پھر اٹھا کر کھڑا کرتا ہے، تمہیں مارے گا، پھر تمہیں کھڑا کرے گا اور پھر تمہارا حساب کتاب لے گا۔ تم مر جاؤ گے، تم قبروں میں جاؤ گے، تمہیں پھر اٹھایا جائے گا، تمہارا حساب کتاب ہوگا۔ تو سوچ لو کہ ہر چیز اللہ کے پاس لکھی جا رہی ہے۔ ثم ينبئكم بما كنتم تعملون، جو کچھ بھی تم کرتے ہو، اچھا کرتے ہو یا برا کرتے ہو، اچھے مسلمان ہو یا برے مسلمان ہو، سب کچھ اللہ کے علم میں ہے۔ کل میں اخبار میں پڑھ رہی تھی کہ زیبا جو ہے، برمٹن کی زیبا جو ہے وہ سن شائن گرل بن گئی، اور مطلب بالکل کوئی لباس نہیں اس نے پہنا ہوا تھا، اخبار میں جو اس کی تصویر آئی تھی فرنٹ پیج پر، کہ مسلمان لڑکی زیبا جو ہے یہیں پہ کہیں مسل ساگا کی جو ہے نا وہ سن شائن گرل جو ہے وہ بن گئی بغیر لباس کے، آپ سوچ لیں۔ تو میں بس اس کو پڑھ رہی تھی اور ایسے دل افسردہ تھا، میں سوچ رہی تھی کہ مسلمان اللہ کو کیا جواب دیں گے نا۔ تو ہمارے مسلمان گھرانوں میں بھی ایسے لوگ بھی تو آ رہے ہیں نا ہمارے سامنے، اور پھر ایسے میں مسلمانوں کی کیا ذمہ داری بنتی ہے نا۔ ثم ينبئكم بما كنتم تعملون، اور آج ہمارے پاس جو جنریشن ہے یہ اللہ کے پیپر ہیں جو ہمارے ہاتھوں میں ہیں، اور اللہ ہم سے ضرور پوچھے گا کہ ہم نے، میں نے تو تمہیں انسان دیے تھے، پھر تم نے ان کو مسلمان کیوں نہ بنایا؟ یعنی ان کو اچھا ماحول دینا، ان سے محبت اور شفقت کا مظاہرہ کرنا، ان کو پیار کرنا، ان کو نیکی کی طرف لانا، یہ ہم سب کی ذمہ داری بنتی ہے کہ آج ہماری جو یوتھ ہے، جو اسلام کا فلیگ ہے، وہ آج کہیں کفر کا راستہ اختیار نہ کر لے۔ تو اس کے لیے کیا ضرورت ہے؟ والدین رول ماڈل بنے، اچھے مسلمان بنے، اور خالی سختی کر کے، ڈانٹ لگا کر، غصہ کر کے وہ مسلمان ان کو ہم نہیں بنا سکتے۔ ہمیں کوششیں بھی کرنی ہیں اور اس کے ساتھ دعائیں بھی کرنی ہیں، اپنے عملوں کو ٹھیک بھی کرنا ہے اور پھر ان کے ٹھیک ہونے کے لیے محنت اور کوشش اور دعائیں کرنی ہیں۔ تو کچھ تو کرنا پڑے گا نا، کیوں اس بات سے ڈرنا چاہیے کہ اللہ ہمیں سارے عملوں کا جو ہے وہ حساب کتاب کرے گا۔ اچھا، اس کے بعد جو آیت نمبر 61 ہے اور 62 ہے، اس میں بھی بتایا جا رہا ہے کہ اللہ جو ہے ہمارے اعمال کی نگرانی کے لیے اللہ تعالیٰ نے فورسز مقرر کی ہوئی ہیں، اور اللہ کی فورسز کون ہیں؟ اللہ کے فرشتے ہیں۔ اللہ تعالیٰ کہتے ہیں وَهُوَ الْقَاهِرُ فَوْقَ عِبَادِهِ وَيُرْسِلُ عَلَيْكُمْ حَفَظًا، اللہ جو ہے وہ پوری قدرت رکھتا ہے اپنے بندوں پر۔ یعنی پہلے اللہ کے علم کا تعارف کروایا گیا کہ اللہ کا علم جو ہے وہ ایسا علم ہے جو کہ علم کل ہے، ہر چیز پر اس کا علم محیط ہے، ہے نا، اور وہ جو چاہے کر سکتا ہے۔ اب یہاں میں بتایا جا رہا ہے کہ وہ اپنے بندوں پر پوری قدرت رکھتا ہے، یعنی وہ کافر جو انکار کرتے ہیں ان کو خوب اچھی طرح نمٹے، اور وہ غریب اور نیک مسلمان جو ایمان لائے ہیں اللہ ان کو خوب نوازے سلامتی اور رحمت سے۔ اللہ پوری قدرت رکھتا ہے اپنے بندوں پر، اور پھر آگے قدرت مزید نگرانی کا اللہ تعالیٰ طریقہ کار بتاتے ہیں وَيُرْسِلُ عَلَيْكُمْ حَفَظًا، کہ اس نے تم پر نگرانی کرنے والے جو ہیں وہ بھیجے ہیں۔ تو فرشتے جو اللہ تعالیٰ نے حفاظت کرنے والے بھیجے ہیں، یہاں پر ان کی تین قسمیں جو ہیں بتائی جاتی ہیں۔ ان میں پہلی قسم کیا ہے کہ حفاظت کرنے والے، حفاظت کرنے والے، یعنی وہ فرشتے جو ہیں کیسے حفاظت کرتے ہیں کہ انسان کے ایک ایک عمل پر نگاہ رکھتے ہیں، उसकी एक एक हरकत और जुम्बिश पर उनकी नजर है और इंसान का हर रिकॉर्ड जो है वो महफूज करते हैं। तो इससे मुराद वो फरिश्ते हैं जो नामा अमाल जो हैं वो तैयार कर रहे हैं। हजरत अबू हुरैरा रजी अल्लाह अन्हु फरमाते हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम में दिन और रात के फरिश्ते एक दूसरे के बाद बारी बारी आते रहते हैं, असर और फजर की नमाज के वक्त जमा हो जाते हैं, फिर वो फरिश्ते रात के को तुम्हारे पास जो रहे थे वो ऊपर चढ़ते हैं, तो अल्लाह इनसे पूछता है तुमने मेरे बंदों को किस हाल में छोड़ा, हालांकि वो तुमसे खूब वाकिफ होता है। फरिश्ते अर्ज करते हैं, हमने जब उन्हें छोड़ा और वो नमाज पढ़ रहे थे, और जब उनके पास गए तो भी नमाज पढ़ रहे थे। ये बुखारी की रवायत है। यानी फजर में और असर में फरिश्ते जो हैं इनकी टर्न चेंज होती है, तो वो फरिश्ते जो असर से फजर तक नीचे ड्यूटी देते हैं तो वो अल्लाह के पास जब जाते हैं तो अल्लाह उनसे पूछता है कि मेरे बंदे क्या कर रहे थे, हालांकि अल्लाह को खूब पता है। तो फरिश्ते बताते हैं कि जब असर में गए थे तब भी वो नमाज पढ़े थे, जब फजर में हम आए हैं तो भी वो नमाज पढ़े थे। यानी वो इस बात की गवाही देते हैं। ये बुखारी की रवायत है। यानी ये फरिश्ते कौन से हैं जो नामाए अमाल मुरतब करते हैं, रात के फरिश्ते अलग हैं और दिन के फरिश्ते अलग हैं। तो कुछ लोग कहते हैं कि इससे मुराद अमाल की निगरानी है, ठीक है ना। हमें कुरान में ये भी पता चलता है, या लमून अमात अफलून, कि तुम जो कुछ करते हो वो उसको जानते हैं, किरामन कातिबीन, मौजज लिखने वाले हैं। सूरत काफ में है, यल फिजू मिन कौलिन इल्ला लदैही रकीबुन अतीद, तुम्हारी जबानों से जो कुछ निकलता है फरिश्ते उसको नोट करते जाते हैं। दूसरे इसके मानी मुफस्सरीन कहते हैं कि हिफाजत करने वाले फरिश्ते, कुछ ऐसे फरिश्ते होते हैं जो जान की हिफाजत करते हैं। बसा औकात ऐसे वाकयात पेश आते हैं कि इंसान अपनी मौत को अपने सामने खड़ा हुआ देखता है, लेकिन हालात का ऐसा रुख पलट जाता है कि इसकी जान बच जाती है और वो खुद एतराफ करता है कि ये अल्लाह ही था जिसने मेरी जान बचा ली, अभी जिंदगी बाकी थी वरना बचने की कोई सूरत नजर नहीं आती थी। क्यों? इसलिए कि उनकी मौत का वक्त अभी होता नहीं है, तो इसलिए अल्लाह ताला फरिश्तों को भेजते हैं और वो फरिश्ते जो हैं वो क्या करते हैं कि उनकी जान की जो है वो हिफाजत करते हैं, उनको नुकसान से, एक्सीडेंट से, जैसे दीवार किसी पर अगर गिर रही है तो फरिश्ता आकर लोगों को बचा लेता है और लोगों को नजर भी नहीं आता। तो ये अल्लाह ताला के हुक्म से फरिश्ते करते हैं ताकि उनको जो है वो मुसीबत से, परेशानी से और जो भी नुकसान है उससे जो है वो बचा लिया जाए। तो ये फरिश्ते क्यों आते हैं? अल्लाह उन फरिश्तों को भेजता है और वो अल्लाह के हुक्म पर आते हैं। जैसे कि सूरत रात आयत नंबर 11, उसमें भी अल्लाह रब्बुल इज्जत जो है वो फरमाते हैं, अल्लाह ताला फरमाते हैं, लहू मुअक्किबात मिन बैन यदैही व मिन खल्फिही यहफ़ज़ूनहू मिन अम्रिल्लाह, कि इसके फरिश्ते, इसके पहरेदार इंसान के आगे और पीछे मुकर्रर हैं जो अल्लाह के हुक्म से इसकी निगहबानी करते हैं। यानी फरिश्ते क्या करते हैं कि वो लोगों की हिफाजत करते हैं, उनकी निगरानी करते हैं, आते जाते रहते हैं। तो हमें यानी जिसकी अभी मौत का वक्त नहीं ना आया होता, अगर उन पर कोई एक्सीडेंट, दीवार का गिरना, कोई तूफान, कोई मुसीबत, कोई बीमारी, कोई परेशानी आ जाए, अल्लाह ताला फरिश्ते आके मदद करते हैं और उनको उस आजमाइश से निकाल देते हैं। और अगर मौत का वक्त आ जाता है फरिश्ते फिर हट जाते हैं, ठीक है। तो ये दूसरी किस्म इन फरिश्तों की है जो कि हिफाजत करते हैं। तीसरी किस्म किन फरिश्तों की है? हत्ता इजा जा अहदकुमुल मौतु तवफ्फतहु रुसुलुना वहुम ला युफर्रितून, के यहां तक कि जब तुम में से किसी को मौत आ जाती है तो हमारे भेजे हुए उसकी रूह को कब्ज कर लेते हैं, उसकी जान निकाल लेते हैं। वहुम ला युफर्रितून, और अपना फर्ज अंजाम देने में जरा भी कमी जो है वो नहीं करते, जरा भी कोताही जो है वो नहीं करते। तो यहाँ पर जो बात बताई जा रही है वो क्या है कि जब किसी की मौत का वक्त होता है तो फरिश्ते थोड़ी सी देर भी नहीं करते और थोड़ी जल्दी भी नहीं करते। यानी अगर किसी का वक्त 4 बजे है तो ये नहीं हो सकता कि 5 मिनट पहले उसको उसकी रूह कब्ज कर लें, या 1 मिनट पहले, या 1 लम्हा पहले, और ये भी नहीं हो सकता कि उसको 5 मिनट ज्यादा दे दें। वो तरस नहीं खाते, वो किसी पर कुछ भी यानी कोई भी ऐसा मामला नहीं करते, बल्कि क्या है कि फरिश्ते जो हैं जो कुछ अल्लाह ताला कहते हैं उसके मुताबिक जो है वो अमल करते हैं। क्यों? इसलिए कि उनका काम ही ये है कि वो अल्लाह के हुक्म जो हैं उसको सर अंजाम दे, अल्लाह के अहकाम जो हैं उसको पूरा कर दें। तो यहाँ पे भी यही बात कही गई है कि फरिश्ते जो हैं जब हमारे भेजे हुए मौत के फरिश्ते जब आते हैं तो वो वक्त मुकर्रा पर जो है वो लोगों की रूह जो है उसको निकाल लेते हैं, उसमें कुछ भी देर नहीं करते, उसमें कुछ भी जो है वो जल्दी नहीं करते। और आपको जो है वो अहदीस भी आपने जो है वो पढ़ी हुई हैं कि जिसमें हमें ये बात पता चलती है कि फरिश्ते जो हैं वो रूह कैसे निकालते हैं, है ना? जैसे फरिश्ते जब इंसान की रूह कब्ज करने आते हैं, बहुत सी हदीसें मैं आपको उनका निचोड़ बताती हूँ कि फरिश्ते जब रूह कब्ज करने आते हैं तो फरिश्तों के रवैये से ही मरने वाले को पता चल जाता है कि ये अहले जन्नत में से है या अहले दोजख में से। जन्नती की रूह को रेशम के कपड़ों में लपेट कर आसमान की तरफ ले जाते हैं तो इसकी रूह को वेलकम किया जाता है और आसमान का दरवाजा खोल दिया जाता है, फिर उसे इज्जत और इकराम से वापस भेज दिया जाता है। और ये रूह अपनी मैयत के साथ साथ रहती है और पुकारती रहती है, मुझे जल्दी जल्दी तदफीन के लिए ले चलो। फिर तदफीन के बाद कब्र में जब सवाल जवाब हो चुके हैं तो उसे मकाम इल्लियीन में वापस भेज दिया जाता है। और दोजखी की रूह को फरिश्ते बदबूदार कपड़ों में लपेट कर आसमान की तरफ ले जाते हैं तो इसके लिए दरवाजा खुलता ही नहीं, फिर उसे वहां से अपनी मैयत की तरफ फेंक दिया जाता है और वो पुकार पुकार कर कहती है मुझे दफन करने के लिए, तदफीन के लिए न लेके जाओ। फिर जब तदफीन के बाद कब्र में सवालों जवाब होते हैं तो वो इस इम्तहान में फेल हो जाता है, नाकाम होता है, तो उसे मकाम सिज्जीन में क्यामत तक के लिए कैद कर दिया जाता है। और अजाबो सवाब का सिलसिला भी मरने के साथ ही शुरू हो जाता है। कब्र में जन्नती के लिए जन्नत की तरफ एक खिड़की खोल दी जाती है और कयामत तक वो नींद लेता है, मीठी नींद, मुसर्रत की नींद, जैसे कोई दुल्हन सोती है। और दोजख के लिए दोजख की तरफ खिड़की खोल दी जाती है जिसकी वजह से उस पर तरह तरह का अजाब आता है। और जो है यानी कब्र या तो जन्नत के बागीचों में से एक बागीचा बन जाती है या जहन्नुम के गढ़ों में से एक गढ़ा बन जाती है। और यानी कब्र में ही या तो उसको मतलब जन्नत के नज़ारे कराए जाते हैं, सुबह शाम उसको दिखाए जाते हैं, और जो दोजखी होता है उस पर जो है वो क्या होता है कि उस पर अजाब जो है वो शुरू हो जाता है। लेकिन असल जो हिसाब किताब के बाद अजाब होगा उसकी निस्बत ये हल्का होता है, यानी बाद में असल जो है वो शुरू होगा। तो यहाँ पर क्या है कि फरिश्ते जो है वो मौत के वक्त रूह जो है वो कब्ज करते हैं। तो क्या करना चाहिए कि हमें मौत की तैयारी करनी चाहिए। हमें जैसे हमने कहीं भी सफर करना होता है ना तो हम जरूर पूछते हैं वहां करेंसी कौन सी चलती है, वहां लिबास कैसा लोग पहनते हैं, वहां के लोगों का अंदाज कैसा है, वहां कौन सी एजुकेशन है, वहां खाने पीने का अंदाज क्या है, मौसम कैसा है, घर कैसे मिलते हैं, गाड़ी की क्या कीमत है। हम पूरा पता करके डेटा कलेक्ट करके फिर वहां का सफर करते हैं, है ना? और ये सफर जो आखिरत का सफर है ये भी हमने करना है। और हम में से किसी ने ये मालूम किया कि वहां करेंसी कौन सी चलती है? हैं? वहां पे डॉलर नहीं चलता, वहां पे दिरहम और दिनार नहीं चलते, लोगों वहां पे रुपया नहीं चलता। तो क्या चलते हैं? हुस्ने अमल, हुस्ने अमाल, अच्छे अमल वहां काम आएंगे, बुरे अमल वहां पे जो है वो नाकामी और बर्बादी का जरिया बनेंगे। अमाल की करेंसी वहां चलती है। तो हम में से किसने फिर ये फिक्र की कि अमाल बेहतर करे, है ना? इमिग्रेशन के लिए अप्लाई करना हो तो पता होता है कि इतने पैसे जरूर बैंक अकाउंट में होने चाहिए, अगर ना हुए तो इमिग्रेशन नहीं मिलेगी। तो दुनिया की फिक्र है ना, आखिरत की फिक्र अगर होगी तो फिर वहां की करेंसी की फिक्र करेंगे। दूसरी बात हमें फिर क्या पता चलती है, हमारी ये जिम्मेदारी बनती है कि हमें आखिरत के पूरे मराहिल पता हो। तो आखिरत के मराहिल में हर स्टेप पता हो कि कितना सामान जा सकता है, कैसे सामान जो है उसको चेक किया जाता है, कैसे अपना लोगों को भी चेक किया जाता है, और सामान जो है कौन सा एयरपोर्ट पे अंदर आगे जाने ही नहीं देते, और कितना लगे जाएगा पता होता है कि पहले 60 था, 50 हो गया, 57 हो गया, 40 हो गया, इससे ज्यादा जा ही नहीं सकता ना। तो और फिर कैसे तोलते हैं, बार बार मेजरमेंट उसकी होती है हमारी, بار بار اس کا ترازو پہ اس کو رکھتے ہیں کہ جا سکے گا کہ نہیں. پھر یہ بھی کہ لوہا ہے, چھری ہے, چاقو ہے, کینچی ہے, یہ تو ویسے ہی نہیں جا سکتا, اس کو ویسے ہی منع کر دیا گیا. تو ساری معلومات رکھتے ہیں اور پھر ہم سفر کرتے ہیں, اور یہ عجیب سفر ہے آخرت کا جس کے ہم مسافر ہیں, اور اس کی ہمیں کوئی فکر ہی نہیں ہے کہ مریں گے تو کون سے فرشتہ جان نکالے گا, عمل کیسے ہیں, قبر میں جائیں گے تو سوال کے کون سے ہوں گے. کوشچن پیپر آخرت کا آؤٹ ہو چکا ہے, دنیا کا آؤٹ نہیں ہوتا اور ہم پیچھے بھاگ رہے ہوتے ہیں, وہاں کا آؤٹ ہو چکا ہے. تمہاری سوچیں, تمہاری باتیں, تمہارے عمل کیسے ہیں, قرآن کے مطابق ہیں کہ نہیں. اور قبر کا پیپر بھی آؤٹ ہو چکا ہے, من ربو کا, من رسول کا, من دین کا, ہے نا. اسی طرح کے سوال ہے نا کہ تمہارا دین, تمہاری کتاب, تمہارا رسول, یہ کون تھا, کیا تھا, تم نے اس کی کیا تیاری کی. تو ہمیں اس کے لیے تیاری کرنی چاہیے, سوچنا چاہیے. پھر قبر کی زندگی جنت کا باغیچہ بنے گی یا جہنم کا گڑھا. پھر اس کے بعد جو ہے پل سے رات میں روشنی کن لوگوں کو ملے گی. یہاں پہ ہوتا ہے نا گاڑی کا لائسنس لینا ہے تو اتنے پوائنٹ ہونے چاہیے, ہے نا, اتنے پوائنٹ پہ آپ لائسنس کے لیے اپلائی کر سکتے ہیں. پورے جمع کرتے ہیں کہ بینک کا کارڈ بھی پہلے کھلوا لیں, یہ بھی کر لیں, وہ بھی کر لیں, تاکہ مجھے پوائنٹ پورے مل جائیں. تو کتنے پوائنٹ ہوں گے تو حشر کے میدان میں روشنی ملے گی, جبکہ جہنم پوری ہولناکیوں کے ساتھ دہک رہی ہوگی. تو یہ سارا پتا ہونا چاہیے. اور پھر یہ کہ کون سا ترازو, کس کا پلڑا بھاری رہے گا, اور نامہ اعمال کیسے ملیں گے, کیسے لوگ سب جمع ہوں گے, ساری باتیں. پھر اللہ تعالیٰ کہتے ہیں ثم ردوا الی اللہ, پھر وہ اللہ کی طرف جو ہیں وہ واپس لائے جاتے ہیں. کون اللہ کی طرف لائے جاتے ہیں؟ فرشتے جن کی جان نکال لیتے ہیں, پھر ان کو اللہ کی طرف پیش کر دیا جاتا ہے. اور اللہ بھی کون ہے؟ مولاہم الحق, وہ اللہ ہے جو کہ حق ہے, یعنی حقیقی اللہ, سچا اللہ, یعنی ان کا سچا دوست. ان کی طرف لوگ جائیں گے حساب کتاب کے لیے. اللہ لہ الحکم, سنو خبردار, آگاہ رہو, حکومت اسی کی ہے دنیا میں بھی اور آخرت میں بھی. پہلے بھی آپ پڑھ چکے نا یہ بات, ان الحکم الا للہ, آیت 57 میں. اب یہاں پہ پھر ہے اللہ لہ الحکم, کہ حکومت, بادشاہی, فیصلے کے اختیارات صرف اللہ کو ہیں. وہو اسرع الحاسبین, اور وہ حساب لینے میں بہت تیز ہے. یعنی تم جلدی عذاب مانگتے ہو, مت بھولو کہ اللہ کیسا ہے. وہو القاہر فوق عبادی, جو اپنے بندوں پر پوری طرح حاوی ہے. اللہ تعالی جو ہے ایسا اللہ ہے جو کہ اپنے بندوں کا خوب حساب لینے والا ہے, ہے نا. تو یہاں پر جو بات بتائی جا رہی ہے وہ کیا ہے کہ پھر انسان کو اللہ سے ڈرنا چاہیے, اس کے حساب سے ڈرنا چاہیے, اور یہ دعا بھی کرنی چاہیے اللہم حسبنا حسابا یسیرا. اور یہ دعا مانگنے کے ساتھ ساتھ پھر آخرت کی تیاری بھی کرنی چاہیے, کیونکہ اگر آخرت کی تیاری نہ کی تو پھر سوچئے کہ جو اللہ قادر ہے انسان کے اوپر, اور وہ اللہ جو کہ ہمارے عملوں کی تفصیل بتائے گا, اور وہ اللہ جس نے فرشتے مقرر کر رکھے ہیں, پھر اے انسان تیرا کیا بنے گا نا, تجھ پر کیا گزرے گی جب اللہ تعالیٰ جو ہے وہ حساب کتاب لیں گے. اور انسان وہ جو کہ مجبور ہے, یعنی دنیا میں زندگی گزار رہا ہے اور پھر اللہ کے پاس جانا ہے, تو پھر کیا مطلب ہے کہ جب اللہ ہی تنہا قادر ہے, وہی اختیارات کا مالک ہے, برائی اور بھلائی کا مختار کل ہے, ہماری قسمتیں جو ہیں وہ اللہ کے ہاتھ میں ہیں, تو ہمیں کیا کرنا چاہیے, اسی اللہ کو پکارنا چاہیے, اسی کی ہدایت کو ان الہدا ہدا اللہ سمجھنا چاہیے, اس کے رسول پر ایمان لانا چاہیے, اس کی کتاب جو ہے اس کو جھٹلانا نہیں چاہیے, اور آخرت کی تیاری کرنی چاہیے. اور وہ جلدی حساب لینے والا ہے. ہمیں تو یہ زندگی دور تک پھیلا ہوا ایک میدان نظر آتی ہے, سمٹ جائے تو لمحہ بن جاتی ہے نا, جان نکلنے کا جب وقت, ایسے لگتا ہے ابھی آپ اپنے اوپر غور کریں, ایسے لگتا ہے کل کی بات ہے, ہم بچے تھے, آج ہم جوان ہیں, اور جو جوان ہیں وہ تھوڑے دنوں میں جب شیشہ دیکھتے ہیں کہتے ہیں ارے ہم بوڑھے ہو گئے, بال سفید ہونے لگے, چہروں پہ جھریاں آنے لگی, ارے میں تو بوڑھی ہو رہی ہوں. تو یہ کیا ہے کہ موت کا وقت جو ہے وہ قریب آتا جا رہا ہے. تو اللہ تعالیٰ ہم سب کو عمل کی بہترین توفیق عطا کرے. یہ بڑی سخت آیتیں ہیں کہ دنیا کی پولیس سے ڈرتے ہو, دنیا کی پولیس ٹکٹ دے دے گی اس سے ڈرتے ہو تو اللہ کی سی آئی ڈی سے ڈرو، اللہ کے فرشتوں سے ڈرو اور اپنے عملوں کو درست کرو۔ سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک۔ یعنی ہماری آن لائن کی طالب علم جو ہے نادرہ آئمی ہیں اور ہم چاہتے ہیں کہ یہ اپنا تعارف بتائیں کہ کیسے انہوں نے آن لائن کی کلاس تذکیر القرآن ڈاٹ کام کو کیسے جوائن کیا اور ان کو یہ آن لائن کی کلاس کیسی لگتی ہے۔
السلام علیکم، میرا نام نادرہ ہے، ہم لوگ یہاں مسساگا میں 6 سال رہے ہیں، پھر ہمیں ہسبینڈ کی جاب ملی کیلگری میں، ہم لوگ وہاں چلے گئے تو فرصت تھی، نرگس سے اتفاق سے ملاقات نہیں ملی 24 سال کے بعد، ہم لوگ کالج میں ساتھ پڑھتے تھے، اتفاق سے فون ہوا، اس نے بتایا تھا بس ٹائم ہے آج کل تم میرے ساتھ قرآن شریف پڑھو، میں نے پڑھا سسٹر نسرین سے، پھر اس نے مجھے ان کی سائٹ دی تذکیر القرآن کی، وہاں ہم لوگ گئے، ہم نے دیکھا، پھر ہمارا گروپ بن گیا ماشاء اللہ، 6-7 لوگ ہیں، کچھ کیلیفورنیا کے، ایک نیو یارک کے، کیلگری کے، تو آن لائن ہم لوگوں کی کلاسز ہوتی، پہلے ہم لوگ لیکچر سنتے ہیں، پھر نرگس ہم لوگوں کو پڑھا رہی ہیں، سنتی ہیں ہمارا، ٹیسٹ دیتے ہیں، ماشاء اللہ بہت اچھا لگ رہا ہے، میں نے اپنی پاکستان میں بہن کو بھی بتایا، وہ بھی سنتی ہے، اور برمٹن میں میری نند ہے، ان کو بتایا، تو سب لوگ رجسٹرڈ تو نہیں ہے لیکن ایٹ لیسٹ سننا شروع کیا ہے ہم لوگوں نے۔
تو آپ کو کیسا لگ رہا ہے آج اس کو یہ دیکھنا، اور یعنی اور ویسے یعنی دیکھے بغیر سننا، دونوں میں کیا فرق لگ رہا ہے؟
بہت فرق، ایک بہت اچھا ٹیمپو بنتا ہے کلاس میں آئے نا، تو بہت ایک دوسرے سے دیکھ کے میں سمجھتی ہوں موٹیویشن بہت ہوتا ہے، وہاں پہ ہم لوگ پڑھتے تو ہیں لیکن وہ بات ایسے نہیں آتی، مجھے یہ افسوس ہو رہا ہے میں 7 سال یہاں رہ کے گئی اور مجھے بالکل معلوم نہیں تھا یہ اتنی اچھی کلاسز ہو رہی ہیں، اور اسی لیے میں کل رات ہی کو پہنچی 11 بجے، آج صبح میں نے سب سے پہلا کام یہی کیا تھا، میں نے کہا میں ضرور ذرا مل کے آؤں گی سسٹر نسرین سے، آپ سے فون پہ تو میری بات ہوئی تھی اس درمیان، لیکن میرا دل بہت تھا ملنے کا، لبنا نے میری بہت ہیلپ کی، قرآن شریف بھیجنا کرنا، چیک ویک سارا چیزیں گائڈ کرنا، ماشاء اللہ آج مجھے سارا ڈائریکشن دی تھی
ماشاء اللہ۔ تو آپ کو جو آپ نے اب تک آپ کا سبق کہاں پہ ہے؟
ہم لوگوں نے تلکا رسول ختم کیا
ہے، ان کا تیسرا پارا مکمل ہوا ہے،
اب اس میں ٹیسٹ لکھنا ہے۔
اور آپ کی ٹیچر کا، آن لائن کی ٹیچر کا نام کیا ہے؟
نرگس
نیمن، وہ ہوتی ہیں کیلیفورنیا میں، اور وہ آن لائن کینیڈا، امریکہ، مختلف اسٹیٹ کے لوگوں کو سبق، وہ یہ سبق اپنا سن لیتے ہیں خود سے، پھر وہ ان سے سنتی ہیں اور پھر ان کا ٹیسٹ ہوتا ہے،
سب سے ڈسکس کرتے ہیں سوال جواب، جو چیزیں کلیئر نہیں ہوتی ان کے لیکچر سے بھی ہم لوگ۔
اور آپ کو کلاسز جو بھی آپ کو سنی آپ نے، اس میں کوئی بات جو آپ کو بہت اچھی لگی اور آپ اپنے بہنوں سے شیئر کرنا چاہیں یا کچھ کہنا چاہیں؟
بہت اچھی بات مجھے تو وہ لگی تھی، دل کو صاف کرنے والی جو آیت آپ نے بتائی تھی، اس کا حقیقت میں مجھ پہ بہت ہی اثر ہوا، میں یہ کہتی ہوں ہم لوگ کہہ تو دیتے ہیں ہاں کوئی بات نہیں سوچتے، لیکن دل اندر سے صاف کرنا نا میں ذرا سا مزہ بھی ہے اور پھر واقعی بڑی بات بھی ہے،
جو معاف کرنا، وائٹ آؤٹ کرنا،
بہت اچھا لگتا ہے۔ آپ کا وہ سب سے زیادہ بات یہ پسند ہے کہ پریکٹیکل امپلیمنٹیشن جو بتاتی ہے نا، وہ مجھے بہت مزہ آتا ہے کہ بھائی ہم زندگیوں میں اس کو اپنے کیسے لائیں، سب سے زیادہ ضرور۔ ماشاء اللہ میرے بیٹے نے بھی شروع کیا ہے پڑھنا،
ماشاء اللہ
پتا ہے تم دوست قرآن شریف آن لائن پڑھنا شروع کیا۔
اچھا تو بیٹے کی کیا عمر ہے؟
بیٹا میرا 21 سال کا،
21 سال کا ہے، تو اس کو کون سے سبق میں پہنچا؟
بس ابھی شروع کیا، تیسرا لیسن ہو رہا ہے
اس کا، تیسرا لیسن ہے، اور کیسا لگ رہا ہے اس کو؟
اس کو اچھا لگ رہا ہے کیونکہ اردو بچوں کی یہاں کی بہت اچھی نہیں ہے، تو ذرا سا اس کو اردو کے بہت سارے لفظ اس کو سمجھ میں نہیں آتے ہیں،
اس کے لیے آپ ان کو انگلش کا میننگ کا قرآن یہاں پہ ہے دارالسلام والوں کا، بہت اچھا ہے، لبنا آپ کو دکھا دیتی ہیں اور آپ ان کو وہ لے کے دیں ساتھ میں، یعنی میننگ وہ انگلش کے بھی دیکھے اور اردو میں بھی، اور یوتھ ہمارے لیے بہت یوزفل ہے کہ اگر چند لوگ بھی اس میں سے پڑھ کر تیار ہو جاتے ہیں تو یہ کہ صدقہ جاریہ بن جائے گا آپ کے لیے بھی اور ہم سب کے لیے بھی،
اور میری تجوید کے لیے بھی نرگس نے بہت کوشش کیا ہے، تب ہم تو کیا کہتے ہیں سسٹر ساجدہ سے تجوید بھی لیتے ہیں، تو بڑا اچھا ہے، نرگس ماشاء اللہ بہت محنت کر رہی ہوں، اور اس گروپ کے ساتھ کر رہی ہیں جو بالکل ابھی اتنا قریب نہیں تھا نا، بہت ڈفرینٹ گروپ پہ ورک آؤٹ کر رہی ہے نرگس، لیکن سب لوگ ماشاء اللہ بہت دل لگا کے، مطلب بڑا اچھا لگتا ہے اپنے گروپ کے ساتھ بھی پڑھنا، لیکن یہاں پہ بیٹھ کے دیکھنے کی تو بات ہی اور۔
تو اس کا یہ کیا مطلب ہے پھر، یہ جو لوگ ہیں ان کو چھٹی کرنی چاہیے؟
نہیں، اور میرا تو بلکہ دل چاہ رہا ہے جب تک میں جاب نہیں کر رہی ہوں تو میں اسپیڈ اپ کر کے کر لوں اپنا قرآن شریف 1 سال میں ختم، کبھی میں چاہتی لبنا کے گروپ میں چلی جاؤں، کبھی میرا دل چاہتا زیبنسا کے گروپ میں چلی جاؤں، یہ میرے پاس ٹائم ہے آج کل، چلے اسپیڈ اپ کروں، جلدی ختم کروں، آدھی زندگی تو ایسی گزار دی۔
اچھا ان کو چھٹی نہیں کرنی چاہیے تو کیا دیر سے آنا چاہیے کلاس میں؟ کیونکہ آپ بتائیں آپ کا کیا مشورہ ہے ان لوگوں کے لیے؟
माशाल्लाह मैं देख रही हूँ रौनक कितना अच्छा लगता है, डेफिनेटली देर से तो नहीं आना चाहिए।
यानी आप सोचे कि एक शख्स दूर रहता है और उसका दिल चाहता है कि मुझे ये माहौल मिले, और जिसके पास मैसर है उसको कदर नहीं है। मैं ये नहीं कह रही सबको नहीं है, और मैं ये भी नहीं कह रही कि हर वक्त नहीं है, पर ऐसे लम्हे आते हैं कि लोगों को उतनी कदर नहीं है जितनी होनी चाहिए ना।
मतलब ये बहुत बड़ी सादत है इस वक्त जो आप लोग ले रहे हैं। मुझे तो इतना, मैं कैलगरी में तो मैं अकेली हूँ, कोई बाहर से दुकानें नहीं है। आपको पता है लुबना आप ही मुझे मेल करते हो, कभी नरगिस किताबें मेल करती है, मुझे चीजें नहीं मिल रही वहाँ पे, और ना ही कोई ग्रुप बन रहा है कि जरा इंसान करीब बैठ के बात करे। तो मतलब मैं कहती हूँ बहुत बड़ी बात है कि मिस्टर सागा में माशाल्लाह इतना काम हो रहा है। मैं तो बहुत अब मिस कर रही हूँ सागा को।
तो ये आपकी जिंदगी के बहार के दिन है, और जो बहार के दिन होते हैं ना वो सो कर नहीं गुजारे जाते, वो गाफिल होके और गफलत में और खो के कि दुनिया क्या कर रही है, तो उसकी रोह में बह कर नहीं गुजारे जाते। जाकर मेहनत करके, और हर लम्हा हमें या तो जन्नत के करीब कर रहा है या फिर जहन्नुम के करीब कर रहा है, हर लम्हा हमें अपने रब से करीब कर रहा है या फिर शैतान से करीब कर रहा है ना। तो ये फैसला मुझे और आपको करना है, और हमें जरूर जो है वो इस बात पर सोचना चाहिए कि जो इनको मैसर नहीं है वो कितनी उसके लिए अफसरदा हैं, और कितनी तलबगार हैं, और कितनी उनको ख्वाहिश है कि काश वो इस तरह बैठकर सीखती, और जिनको मैसर है तो ऐसा ना हो कि वो फिर महरूम रहें और चिराग तले अंधेरा बने, है ना। तो इसके साथ ही नादरा आप कुछ कहना चाहें और? तो
बहुत शुक्रिया, बस दुआ में याद रखिए।
हाँ, बहुत शुक्रिया आपका, अल्लाह आपको जजाय खैर दे। तो ऑनलाइन की तमाम बहनों को आप हमारी ये जो क्लास है इसका सलाम भी दें, और वो भी मेहनत कोशिश करें, ये भी कोशिश और करेंगे। हमारे इस वक्त ऑनलाइन 3 क्लासेस हो रही हैं, और 3 क्लासेस जो हैं वो 3 मुख्तलिफ टाइमिंग में हैं। एक इवनिंग में होती है हर बुध की शाम, और फ्राइडे जुमे की, बुध और जुमे को शाम में होती है, जिसमें यूथ भी हमारी आ सकती है, जॉब करने वाली औरतें भी, और कोई भी जिसको मॉर्निंग में मुमकिन नहीं है जिसके लिए। तो इसकी सहूलत ये है ऑनलाइन की कि लेसन सब डले हुए हैं वेबसाइट पर, आपने लेसन सुनना है, याद करना है, और फिर उस क्लास में जाकर सुनाना है, नोट्स आपको पहले से बनाने हैं। तो एक इवनिंग में हमारी क्लास होती है, दूसरी क्लास जो है हमारी मॉर्निंग में होती है, और वो न्यूयॉर्क के टाइम के मुताबिक है, सुबह होती है हर मंगल को और जुमेरात को। और तीसरी क्लास हमारी जो है वो भी मंगल और जुमेरात को होती है, लेकिन वो कैलिफोर्निया के टाइम के मुताबिक है, ताकि हर तरफ का इलाका कवर भी किया जाए और टाइमिंग भी कवर किए जाए। तो आप खुद भी और दूसरे लोगों को भी दावत दें, आपके कोई भी रिश्तेदार हैं, बहन भाई हैं, दोस्त अहबाब हैं, और यूथ के लोग भी अपना एक ग्रुप बनाकर उसे सुन सकते हैं, tazkirulquran.com, tazkirulquran.com, tazkirulquran.com। और बहुत अच्छा है कि बच्चों की उर्दू जो है वो भी अच्छी हो, क्योंकि उर्दू भी हमारी अपनी जबान है ना, जिससे हम अपने वालदैन, दध्याल, नलहाल सबसे हम वाकियत कर सकते हैं। तो उर्दू ऐसी चीज नहीं है कि जिसको इग्नोर किया जाए। आप देखें यहाँ पे अमेरिका और कनाडा में स्पेनिश है, और क्या है, फ्रेंच है, उसमें तवज्जो दी जाती है ना कि ये भी आनी चाहिए, तो इंग्लिश के साथ साथ वो भी। तो इसी तरह हमें यानी उर्दू जो है वो भी आनी चाहिए, और उर्दू में बेशुमार लिटरेचर है जो कि इस्लाम का एक जखीरा है जो मौजूद है। तो वालदैन को चाहिए कि अपने बच्चों को इस तरफ माइल करें कि वो उर्दू के जरिए भी उर्दू भी सीखें, ताकि उसके लिटरेचर से भी फायदा उठाएं और फिर दीन को आगे जो है फैलाएं। क्योंकि जब आप दीन को सीखेंगे आप देखेंगे इंग्लिश में बहुत कुछ नहीं है और असल चीज नहीं है, बहुत कम है। तो या वो अरबी में है या फिर हमें उर्दू में मिलता है। तो जबानों को सीखा जाए ताकि हम जो है वो उसके जरिए दीन के करीब हों। लोग जो है जॉब की वजह से लैंग्वेज सीखते हैं, नेशनैलिटी चाहिए तो लैंग्वेज सीखते हैं। ओलंपिक गेम्स हो रही हैं, इस दफा कहाँ होनी है, चाइना में, तो लोग चाइनीज जबान सीख रहे हैं कि उससे बहुत सी जॉब क्रिएट्स होंगी, और उसके जरिए मतलब लोगों से ज्यादा वहां आना जाना आमदोरफ्त। तो दुनिया के लिए लोग काम करते हैं, तो मैं और आप आखिरत के लिए फिर क्यों ना करें। तो हमारा सौदा तो बहुत नफे का सौदा है, तो अल्लाह ताला हम सबको नेकियों में आगे बढ़ाए। बहुत शुक्रिया नादरा बहन, अस्सलाम वालेकुम व रहमतुल्लाह।